8945872 हमारे साथ।
प्रदीप जी, शुरू में हमने बात की थी, जाहिर है रिन्यूएबिलिटी पे तो बात कर ली, उसके बाद एक वर्ड आपने और यूज किया कन्वर्टिबिलिटी, तो थोड़ा सा इस फीचर के बारे में बताइए कि ये क्या चीज है।
पहला मैं बताता हूँ कि टर्म प्लान क्या है। टर्म का मतलब होता है टाइम पीरियड
जी,
और टर्म प्लान को लोग क्यों लेते हैं, जब हमारी जरूरत होती काफी बड़ी और बजट होता है कम, तो सबसे सस्ता प्लान हमारे पास टर्म का होता है कि भाई मैंने घर खरीदा 9 लाख का, मेरे पास मॉर्गेज है 7.5 लाख की, उसको मैं कैसे कवर करूं कि अगर मेरे साथ अगर मेरी सडनली डेथ हो जाती है तो मैं कैसे इंश्योर करूं कि वो फैमिली जो मेरी फैमिली है उसके पास मेरा घर चला जाए पेड अप होके, मेरे बच्चे छोटे हैं, मेरे खर्चे ज्यादा हैं, मेरी वाइफ जो है पढ़ी लिखी है लेकिन वो बच्चों को संभाल रही है घर पे, तो ये सारी चीजें मैं कैसे मैच करूं। तो टर्म प्लान ले लिया मैंने जो कि सबसे सस्ता प्लान है, लेकिन जैसे जैसे बच्चे बड़े हो रहे हैं, जैसे जैसे मेरी रिक्वायरमेंट कम हो रही है, मॉर्गेज पेड हो रही है, मैं चाहता हूं कि मेरा प्लान ऐसा भी हो जिसमें कि लाइफ लॉन्ग चलने की जिसमें कैपेबिलिटी हो, और अगर मुझे कुछ नहीं हुआ, मैं मेरी जिंदगी लंबी देता है मालिक, तो उसमें कुछ इक्विटी बिल्डअप हो जाए। तो वो कैसे पॉसिबल होगा, वो पॉसिबल ऐसे होगा कि अगर मैं अपने प्लान को परमानेंट कर लूं, लेकिन हो सकता है अगर मेरी हेल्थ खराब भी हो गई हो और नया प्लान ना भी मिल सकता हो, पर ये कन्वर्टिबिलिटी ऑप्शन को मैं यूज करके अपने बेसिक टर्म प्लान को मैं चेंज कर सकता हूं एक परमानेंट लाइफ इंश्योरेंस प्लान को मैं, जो कि सारी जिंदगी चलेगा, जिसमें सेविंग भी होगी और मुझे कभी इस बात का डर नहीं रहेगा कि इसके पैसे बढ़ जाएंगे या प्लान खत्म हो जाएगा या और कोई दिक्कत आ जाएगी।
जी नंबर दीजिए अपना
416-894-5872
प्रदीप जी का नंबर है। प्रदीप जी,
आपको एक एग्जांपल देता हूं।
जी,
एक बिजनेस क्लाइंट थे मेरे, उन्होंने अपनी वाइफ के लिए प्लान लिया और ये सोच के लिया, अरे मेरे से तो बहुत छोटी है ये, हेल्थ बहुत अच्छी है, मैं एकदम सस्ता प्लान ले लूं टर्म प्लान का, अभी 10 साल या 20 साल बाद जब जरूरत पड़ेगी दोबारा मेडिकल देखे मैं फिर से ले लूंगा, जो टर्म प्लान सबसे सस्ता होता है। लेकिन प्लान लेने के कुछ टाइम बाद ही वाइफ को कैंसर डायग्नोज हुआ, तो उस समय उनको लगा कि भाई कैंसर डायग्नोज हो गया, अब नया प्लान तो मिलेगा नहीं, पर हो सकता है 10 साल के प्लान में अभी 4 साल का टाइम बचा है, तो हो सकता है कि 4 साल के अंदर ही अंदर मुझे क्लेम मिल जाए। लेकिन उनकी वाइफ की तबीयत फिर इम्प्रूव करने लगी, तो अब वो बेचारे बड़े पशोपेश में आ गए कि वाइफ की तबीयत तो इम्प्रूव कर रही है और हो सकता है वो 4-5 साल से ज्यादा टिक जाए, लेकिन प्लान तो मिलेगा नहीं, तो क्या करें। तो फिर उन्होंने मुझसे बात की और उस प्लान को कन्वर्ट कर लिया परमानेंट प्लान में, जिसमें कि कोई भी हेल्थ का क्वेश्चन नहीं था। वो प्लान कन्वर्ट हो गया, लेकिन अब जैसा कि वो सोचते थे, उनकी वाइफ की सडनली तबीयत खराब हो गई फिर से और वो देखते देखते इंतकाल कर गई, तो कोई भी प्रॉब्लम नहीं आई उनके क्लेम में, क्योंकि जब वो प्लान लिया था तब वो शी वॉज हेल्दी, उसके बाद उनकी तबीयत खराब हुई, लेकिन कन्वर्टेबिलिटी के ऑप्शन की जो पीरियड था उसी बीच में उन्होंने कन्वर्ट किया एंड शी पास्ड अवे, सो दैट्स पार्ट ऑफ लाइफ, तो पार्ट ऑफ दिस बिजनेस, तो उनको पूरे पैसे मिले, है ना। तो उसमें यह है कि क्रक्स यह है कि आप अपने प्लान को समझें और उसके बारे में टाइम टू टाइम अपने एडवाइजर से राब्ता करें और समझते रहें कि मेरे पास मेरी सिचुएशन के हिसाब से मेरे पास आज क्या ऑप्शंस हैं, जो कि अगर सिचुएशन इम्प्रूव होती तब मेरे काम आएंगे या सिचुएशन मेरी खराब होती तब मेरे काम आएंगे।
बिल्कुल जी, अपना नंबर दीजिए सर।
416-894-5872।
बिल्कुल 416-894-5872। प्रदीप जी, जो बात हो रही है कन्वर्ट करने की और परमानेंट करने की, तो उससे थोड़ी देर पहले आप बात कर रहे थे कि इसको पार्शियली या किसी एक सर्टेन अमाउंट के थ्रू भी कन्वर्ट किया जा सकता है, थोड़ा सा इसके बारे में डिटेल से बताइए कि उसका क्या प्रोसीजर होता है और ये कैसे इम्पैक्ट करता है।
क्या होता है कि आमिर भाई, टर्म प्लान सस्ते क्यों होते हैं, क्योंकि उनमें इक्विटी बिल्ट नहीं होती कोई भी, है ना। दूसरी बात क्या होती है कि टर्म प्लान एक पर्टिकुलर एज पे आके खत्म हो जाते हैं, जबकि परमानेंट प्लान सारी जिंदगी चलते हैं। अगर मैंने ले लिया प्लान और मैं उसके पैसे डाल रहा हूं, तो वो एक ना एक दिन क्लेम जरूर देगा, और उस پرماننٹ پلانس میں یہ بھی آپشن ہوتا ہے کہ آپ ساری زندگی پے کریں یا لمیٹڈ ٹائم تک پے کریں، جیسے 10 سال ہے، 15 سال ہے، 20 سال ہے، تو یہ آپ کے اوپر ہوتا ہے. تو اب اس میں یہ طے بات ہے کہ جس پلان، جو پلان لائف لانگ چلے گا، ایک نہ ایک دن کلیم دے گا ہی دے گا، اور جس میں کہ پریمیم آپ کو ہمیشہ دینے کی پرماننٹ ضرورت نہیں ہے، اور چلے گا ہی چلے گا، تو اس کے پیسے طے بات ہے کہ زیادہ ہوں گے دوسرے کے مقابلے. تو جبکہ پیسے زیادہ ہوں گے، اور اگر ہمارے بجٹ میں وہ نہیں آتے، اور ہمیں لگتا ہے کہ بھئی میرے پاس تو پلان آج 1 ملین کا ہے، لیکن میں پورے 1 ملین کو کنورٹ نہیں کر سکتا کیونکہ کاسٹ بہت زیادہ ہو جائے گی، تو میں ایسا کیوں نہ کروں کہ میری اگر ریکوائرمنٹ 1.5 لاکھ ہے یا 2 لاکھ ہے، تو میں 2 لاکھ کو کنورٹ کر دوں، اور پرانا جو ٹرم پلان چل رہا تھا 10 لاکھ کا تھا میرے پاس، 2 لاکھ میں کنورٹ کر لیتا ہوں. تو لیٹ اولڈ پلان رن ایٹ 800,000 ہے نا، کیونکہ اس کی ضرورت تو ہے. اور اگر 800 کی بھی ضرورت نہیں تو بھی میں اس کو کم کر سکتا ہوں، لیکن میں نے 2 لاکھ کا پرماننٹ پلان لے لیا ود نو ہیلتھ کوشچنس آسکڈ، تو وہ پلان میرے پاس ساری زندگی رہے گا، اور وہ ایک نہ ایک دن 2 لاکھ دے کے جائے گا.
ٹھیک.
اور اگر وہ میرے پاس ٹائم پیریڈ ہے، تو بچے ہوئے 8 لاکھ کو بھی اگر میری فائنینشیل پوزیشن اجازت دیتی ہے، تو اس کو بھی میں آگے چینج کر سکتا ہوں.
رائٹ.
تو یہ جو آپشن ہے، یہ بہت ہی بیش قیمتی آپشن ہے. بہت سارے لوگوں کو، آپ کو بہت تعجب ہوگا کہ اپنی پالیسیز کے بارے میں کچھ بھی علم نہیں ہے، کیونکہ ان کے پاس 15-20 منٹ کا بھی ٹائم نہیں ہے کہ اپنے ایڈوائزر سے ڈسکس کر کے اس کو ریویو کریں. حالانکہ پوری دنیا کی سیاست وہ چلاتے ہیں اپنے من میں، اپنے دوستوں کے ساتھ، پر اپنی فیملی کے لیے ان کے پاس 15-20 منٹ کا ٹائم
100%.
تو نہ تو ان کو اپنی پالیسی کا پتا ہے، نہ اس کے آپشنس کے بارے میں پتا ہے. اور وہ پتا کیسے لگ سکتا ہے؟ آپ اپنے ایڈوائزر سے رابطہ کریں، اور اگر آپ کے پاس آپ کا ایڈوائزر اویلیبل نہیں ہے، کسی بھی کمپنی کا آپ کے پاس پلان ہے، آپ مجھے کال کریں، میں آپ کی ہیلپ کروں گا. آپ کے پاس کوئی بھی کاسٹ یا آبلیگیشن نہیں ہوگا. یو کال می اینڈ آئی ول ہیلپ یو آؤٹ. کیونکہ پچھلے 26 سالوں سے میں نے ہر طرح کی پالیسی کو پہ کام کیا ہے، اور آپ کی پالیسی پہ بھی میں آپ کی ہیلپ کر سکتا ہوں ود نو آبلیگیشنس واٹس ایور آن یو.
بالکل جی، جیسا پردیپ جی نے کہا کہ ایک بار ضرور آپ جو ہیں وہ اپنے ایڈوائزر کے ساتھ یا پردیپ جی کے ساتھ اپوائنٹمنٹ بک کریے ان کے ساتھ، یا آپ کے ساتھ زوم پر بھی کر سکتے ہیں، آپ ان کے آفس جا سکتے ہیں. آپ
کئی بار کیا ہے عمیر بھائی جی، کہ لوگ جو ہیں دیکھتے نہیں کہ انہوں نے کیا چیز لے لی. ابھی میری تھوڑے دن پہلے ایک ہسبینڈ وائف سے ملاقات ہوئی، وہ کہیں سے پالیسی لے کے آئے، میں نام تو نہیں لے سکتا. اب وہ پالیسی میں کیا تھا، ایک تو پریمیم ہر سال بڑھتا تھا، اور دوسری چیز تھی اس میں کوریج کم ہوتا جاتا تھا. تو یعنی کہ آپ کے اوپر ڈبل مار پڑ رہی ہے کہ آپ کا کوریج جو ہے 2.5 لاکھ سے کم ہوتے 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 125 کا آ جائے گا کچھ سالوں میں، اور پیسے جو ہے لگ بھگ 3 دن ہو جائیں گے اس پیریڈ میں. تو آپ دیکھیں کہ اگر آپ 100,000 کے حساب سے آپ کور کریں، تو آپ کی کاسٹ 9-10 گنا بڑھ جائے گی.
بالکل.
کیونکہ کوریج آپ کا ہاف رہ گیا، اور کاسٹ 3 گنا سے بھی زیادہ ہو گئی. تو اپنی پالیسیز کو لائیں، دکھائیں، اور کیا ہے اس کو سمجھنے کی کوشش کریں.
بالکل جی. نمبر دیجیے سر اپنا.
416-894-5872
عامر بھائی. 416-894-5872 پردیپ جی کا نمبر ہے. پردیپ جی، اینڈ میں کیسے اس کو ریپ اپ کریں گے؟
اینڈ میں یہی میں کہنا چاہوں گا کہ ٹرم پلان سستے ہوتے ہیں. کئی بار لوگ کہتے ہیں کہ بھائی میرے ایڈوائزر نے مجھے دے دیا، اس میں سیونگ نہیں ہے. تو آپ نے لے کیوں لیا؟ کیونکہ آپ نے لیا اس لیے کیونکہ وہ سب سے سستا پلان تھا، اسی پلان کو آپ افورڈ کر سکتے تھے. اور آپ کو شکریہ ادا کرنا چاہیے اللہ تعالیٰ کا کہ آپ بچے رہ گئے، اور آپ کے پاس اب آپشنس آ گئے کہ اس پلان کو، جو بیسک پلان تھا، آپ اس کو اپ گریڈ کر سکتے ہیں ود نو کوشچنس آسکڈ. جتنی ضرورت ہے اس کو اپ گریڈ کریں، اور باقی کو ویسے ہی چھوڑ دیں یا کمپلیٹلی اس کو ڈراپ کر دیں. وہ سارے قسم کے آپ کے پاس آپشنس ہیں، لیکن اس کے پہلے آپ کو چاہیے کہ بلیک اینڈ وائٹ میں آپ کی پالیسی میں کیا لکھا ہے، اپنے ایڈوائزر سے بات کریں. اور اگر آپ کے پاس اپنا ایڈوائزر اویلیبل نہیں ہے، تو گیو می اے کال اینڈ دین آئی وڈ بی ہیپی ٹو میٹ ود یو اینڈ ہیلپ یو آؤٹ ان ایکسپلیننگ واٹ از گیون ان یور پلان اینڈ ہاؤ یو کین میک بیسٹ یوز آف اٹ. عامر بھائی،
پردیپ جی ایک بار اپنا نمبر دیجیے.
416-894-5872.
بالکل، پردیپ جی کا نمبر ہے 416-894-5872. और एक बार आप जरूर प्रदीप जी के साथ, जैसे प्रदीप जी ने इस पे बहुत ज्यादा जोर दिया कि 15 मिनट भी जो है सम टाइम हमारे पास नहीं होते हैं अपनी लाइफ इंश्योरेंस के लिए, यानी अपनी जिंदगी के लिए, अपने प्यारों की जिंदगी के लिए, तो एटलीस्ट 10-15 मिनट्स निकालिए अपनी जिंदगी में से। कोई इसकी ऑब्लिगेशन नहीं है कि आपने ली, एक बार जरूर आप बैठ के सुने,
आप मिलेंगे तो आपको
जी
एग्जैक्टली मालूम मिलेगी, उससे आपके दिमाग में कई सारे आइडियाज आएंगे और जैसा ठीक लगे आप करेंगे, आपके पास कोई कंपल्शन नहीं है।
बिल्कुल जी, 4168945872 प्रदीप जी का नंबर है। और
अगले ट्यूजडे मुलाकात होती है, आपका बहुत बहुत शुक्रिया, और आपसे भी ज्यादा मैं करामत साहब का बहुत शुक्रिया अदा करना चाहता हूं, इतनी पहुंची हुई इतनी बड़ी हस्ती है, एंड ही अलाउड मी टू कम बिफोर हिम, जबकि मेरे से पहले से स्टूडियो में आए हुए थे, तो दिस इज अ रियल बिग ग्रेट पॉइंट ऑफ हिम।
आपने आज जो बात की है मुझे उस पर ये ख्याल आ गया कि प्रदीप की इन खिरत की बातों के बावजूद चराग तले अंधेरा है। हम लोग जो अपने आप से अपने प्यारों से बेखबर रहते हैं तो ये बिल्कुल इसी तरह से है कि जैसे चराग तले अंधेरा होता है।
थैंक यू वेरी मच।
तो आपके लिए प्रदीप जी मैंने यहाँ बैठे बैठे ये कथा कह दिया।
बिल्कुल
आमिर
जी
सुनो, प्रदीप ने खिरत के वो रोशन किए हैं दीप, प्रदीप ने खिरत के वो रोशन किए हैं दीप, वो जिनकी रोशनी ने उजागर किए नगर।
थैंक यू।
वो जिनकी रोशनी ने उजागर किए
नगर,
इस रोशनी में रास्ते आसान हो गए।
बेशक
इस रोशनी में रास्ते आसान हो गए, मंजिल की खोज सहल हुई, कट गया सफर।
क्या बात, वेरी मच
बिल्कुल जी, दिस इज वेरी इंपॉर्टेंट लाइफ इंश्योरेंस।
थैंक यू वेरी मच।
लाइफ इंश्योरेंस के लिए आपने कॉल करना है प्रदीप जी को 4168945872। प्रदीप जी एक बार बहुत शुक्रिया, फिर इंशाल्लाह आपसे नेक्स्ट वीक से मुलाकात होगी। बहुत शुक्रिया। चलिए जी, टॉप ऑफ द आवर का ब्रेक लेते हैं और ब्रेक के बाद प्रोग्राम में वापस आते हैं, और फिर करामतुल्लाह गौरी साहब हमारे स्टूडियो मौजूद हैं।
रास्ते में सुनता हुआ जाऊं।
बिल्कुल जी सब, और जो लोग आप सुन रहे हैं जनाब, बिल्कुल करामतुल्लाह गौरी साहब, माजरत, आज करामतुल्लाह गौरी साहब थोड़ा सा हमारे स्टूडियो में चल रहा था तो करामतुल्लाह गौरी साहब को आज थोड़ा सा वेट करना पड़ा, लेकिन अब जो है वो टॉप ऑफ दी आवर का ब्रेक लेते हैं, और ब्रेक के बाद फिर आपको लेकर चलेंगे करामतुल्लाह गौरी साहब की तरफ। यहां लेते हैं ब्रेक, ब्रेक के बाद वापस आते हैं। हमारा नंबर 4166201778।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
तुहानू पर्सनल सपोर्ट वर्कर क्यों बनना चाहिए? दूजिया दे जीवन विच बदलाव लियाउण लई सिर्फ 5 महीनिया विच अपना सर्टिफिकेट हासिल करो अते देखभाल विच अपना करियर शुरू करो। वधेरे जानण लई ontario.ca/gopsw ते जाओ। इस लई अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 5196220660 या quicktrucklube.com QTL बिकॉज वी केयर।
अपनी कम्युनिटी का सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
The 20th Annual Mosaic Festival, presented by TD Ready Commitment. Join us on August 1st and 2nd at Mississauga Celebration Square, bringing to you the largest South Asian artist lineup of the year. The amazing I'm a Big from Coke Studio, Apache Indian featuring DJ Raj, Josh the Band, Mikhail Hassan featuring Shahzad Ali Khan Kaval, your host, actor and director Ali Kazmi, Nitin R. Mirani, and many more exciting local talents.
children's arts and crafts workshops, South Asian cuisine by 15 popular restaurants, Vendors Bazaar bringing South Asian clothes and jewelry, completely free admission. For details, visit mosaicfest.com.
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है। मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियां और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773।
ताजा सब्जियां ली तुहाडा अपना फार्म कैलगर सब्जी फार्म, जिथे तुसी ले सकदे हो निखरे पौधे, मिट्टी, गमले अते हर तरह दे फुल ते सब्जियां दी पनीरी। अपने घर विच कोई भी सब्जी या फुल दे पौधे उगाण लई कैलगर सब्जी फार्म ते आओ। असी सवेरे 9 बजे तो शाम 8 बजे तक तुहाडी सेवा लई हाजिर हां। 12050 एयरपोर्ट रोड कैलगर, जां तुसी फोन करो
905-840-9000 970 AM लोकल नंबर 6478724900।
पंजाबी आर्ट्स एसोसिएशन बड़े मान नाल पेश करदे ने निक्के नाटक वडियां गल्लां सीजन 5। एक टिकट विच वेखो 3 नाटक, गुलगुले, स्कूल दा स्यापा अते एक सुपने दा पॉलिटिकल मर्डर, अजिहियां कहानियां जो तुहाडे दिल नूं छू जाणगियां। 19 अते 20 जुलाई नूं ब्रैंटन दे सिरल क्लॉक थिएटर विखे, टिकटां सिर्फ $20। वधेरे जानकारी लई कॉल करो बलजिंदर लेलना 416-677-1555 416-677-1555। पंजाबी आर्ट्स एसोसिएशन दी पेशकश निक्के नाटक वड्डियां गल्लां सीजन 5।
خوش آمدید تمام سامعین جو ہمیں سن رہے ہیں 770 AM ڈائل پر پروگرام ساز و آواز، میں ہوں آپ کا ہوسٹ عامر احمد، اور جناب آپ کا ہمارا ساتھ آج بھی تقریباً 9 بجے تک رہے گا، اور اس وقت ہمارے ساتھ اسٹوڈیو میں جو ہے کرامت اللہ غوری صاحب موجود ہیں۔ ایوری ٹیوزڈے ہمارے ساتھ کرامت اللہ غوری صاحب جڑتے ہیں اور دنیا بھر کے جو کرنٹ افیئرز ہیں، چاہے امریکہ ہو، کینیڈا ہو، پاکستان ہو، ہندوستان ہو، سبھی کرنٹ افیئرز کے اوپر جو ہے وہ بات کرتے ہیں۔ ہمارے ساتھ اس وقت جو ہے اسٹوڈیو موجود ہیں، آئیے ان کو خوش آمدید کہتے ہیں۔ السلام علیکم کرامت صاحب، کیسے ہیں آپ؟ خیریت سے ہیں؟ سر آج کے جو ہے وہ ٹاپکس پہ بات کرتے ہیں، تو ویسے تو بہت سے ٹاپک کرنٹ افیئرز پہ بات کر رہے ہیں۔ شروع کرتے ہیں نائب وزیر اعظم، ایک تو یہ جو ہمارا ایک نئی ڈیزگنیشن ہے، یہ بھی جو ہے اس پر کبھی بات کریں گے۔ تو سلامتی کونسل میں جو ہے وہ پاکستان نے قرارداد بھی پیش کی، تو تھوڑا سا اس کے بارے میں بتائیے کہ وہ کیا ہے اور اس پر کیا ریزلٹ آؤٹ کم آیا ابھی تک؟
عامر میاں، تم نے بالکل درست کہا کہ ہمارے آئین میں، پاکستان کے آئین میں نائب وزیر اعظم کا کوئی ذکر نہیں ہے، کوئی عہدہ نہیں ہے
جی.
لیکن پاکستان میں تو آوے کا آوا ہی ٹیڑھا ہے، ہر وہ کام ہو رہا ہے جس کی آئین میں گنجائش نہیں، تو غیر آئینی اقدامات سے ہمارا ملک اس دور میں گزر رہا ہے، اور جمہوریت کی نسل کشی ہو رہی ہے، جمہوریت کی بے کنی ہو رہی ہے۔ آج جس سلامتی کونسل کے اجلاس کا تم نے حوالہ دیا ہے وہ اسی موضوع پر تھا، اور ہم چونکہ تمہیں معلوم ہے کہ 2 سال کے لیے سلامتی کونسل کے رکن ہیں پاکستان، تو آج ہم نے اپنی طرف سے قرارداد پیش کی تھی جس کی تمام 15 اراکین نے حمایت کی اور وہ متفقہ طور پر وہ منظور ہو گئی۔ وہ قرارداد تو خیر کاغذ کا پیٹ بھرنے کی حد تک ہے، اس لیے کہ اس میں وہی کہا گیا ہے جو اقوام متحدہ کے چارٹر میں، اقوام متحدہ کے منشور میں ہے کہ جہاں بھی کوئی تنازع ہو، جہاں بھی کوئی جھگڑا ہو، اس کا پرامن حل تلاش کرنا چاہیے۔ دنیا کو جہاں تک قانون کا سوال ہے دنیا کے کسی ملک کو اس سے اختلاف نہیں ہو سکتا کہ جہاں کہیں بھی مسائل پیدا ہوں جہاں کہیں بھی جنگ کے شعلے بھڑکنے کا خدشہ ہو وہاں مسائل کا حل پر امن مذاکرات کے ذریعے سے ڈھونڈنا چاہیے
صحیح.
لیکن آج اتفاق سے اسی سیشن سے جس کی پاکستان صدارت کر رہا تھا اقوام متحدہ کے سیکرٹری جنرل گوٹیرس نے بھی خطاب کیا
جی.
اور انتہائی درد مندی کا خطاب تھا ان کا, میں نے وہ لائیو سنا. انہوں نے کہ اس بات کا ذکر کیا کہ غزہ میں جو نسل کشی ہو رہی ہے اور جس طرح سے غزہ کے لوگوں کو بھوک اور پیاس سے مارا جا رہا ہے. دیکھو ہم ابھی محرم کے مہینے سے گزر رہے ہیں اور محرم کا مہینہ ہمیں وہ یاد دلاتا ہے اس واقعہ کربلا کی جہاں رسول کے نواسے کو شہید کیا گیا اور ان کے خاندان کے افراد کو بھوکا اور پیاسا رکھا گیا. تو ہم مسلمان خاص طور پہ اس بھوک اور پیاس کی شدت کا اندازہ کر سکتے ہیں, اور لیکن دنیا کے وہ ممالک جو اپنے آپ کو موجودہ تہذیب عالمی تہذیب کے محافظ سمجھتے ہیں, گارڈین کے طور پر پیش کرتے ہیں, ان کی طرف سے کوئی عملی اقدام نہیں ہو رہا کہ اسرائیل کی یہ جو اسرائیل جو بھوک اور پیاس کو ایک ہتھیار کے طور پر استعمال کر رہا
جی.
ہے اور اقوام متحدہ کی ایجنسیوں کو اس نے کالعدم قرار دے دیا ہے اور وہ ایک غزہ ہیومینیٹیرین فاؤنڈیشن کے نام سے ایک تنظیم قائم کی گئی ہے جو اسرائیلی اور امریکی اشتراک سے, اور امریکہ کے مرشنری اس میں شرکت کر رہے ہیں. اس کا ماجرا یہ ہے کہ فلسطینیوں کو ایک مرکز پر جمع کیا جاتا ہے ان کو غذا کی تقسیم کے حوالے سے, لیکن وہاں انہیں نشانہ بنایا جاتا ہے. تو آج تک گزشتہ چار ہفتے میں چار چھ ہفتے میں 1000 فلسطینی بے گناہ شہری ہلاک کیے جا چکے ہیں, اور جواز یہ پیش کیا جاتا ہے کہ ان لوگوں کی طرف سے نقص امن کا خدشہ تھا, لہذا اس نقص امن کے خدشے کو روکنے کے لیے ان کو بلا جواز بھونا جاتا ہے, ان کو باقاعدہ نشانہ بنایا جاتا ہے. اور تو دنیا کے جو انسانی ہمدردی کا جن میں جذبہ ہے, جن کا ضمیر بیدار ہے, جن کا ضمیر مردہ نہیں ہوا ہے, وہ آوازیں اٹھا رہے ہیں. ڈاکٹرز بھی آوازیں اٹھا رہے ہیں, فلاح اور فلاح کے کام کرنے والے ادارے بھی اور اراکین بھی آواز اٹھا رہے ہیں کہ غزہ میں جو کچھ ہو رہا ہے وہ انسانیت کی تذلیل ہے,
بے شک
نا, تہذیب کا زوال ہے. لیکن وہ ممالک جو اسرائیل کا راستہ روک سکتے ہیں, جو اسرائیل کو مجبور کر سکتے ہیں کہ وہ اپنی اس نسل کشی کی پالیسی کو ترک کر دے, وہ اسرائیل کے خلاف کوئی کارروائی کرنے کے لیے تیار نہیں.
بالکل صحیح کہہ رہے ہیں.
انتہائی افسوسناک مقام ہے جہاں پر آج دنیا آ کر لگتا یہ ہے کہ ٹھہر گئی ہے بلکہ ساکت ہو گئی.
بالکل صحیح فرمایا کرامت اللہ غوری صاحب. غزہ کی جتنی بات کی جائے اور جتنی جو ہے مذمت کی جائے, جو اسرائیل جس طریقے سے ظلم ڈھا رہا ہے,
عامر میاں آنسو ٹپک جاتے ہیں آنکھ سے. آج میں الجزیرہ پر دیکھ رہا تھا, ایک ماں اپنے 14 سالہ بیٹے کو دکھا رہی تھی کہ وہ ایک مہینے پہلے تک 40 کلو اس کا وزن تھا, لیکن آج بھوک اور پیاس کے ہاتھوں اس کا وزن 10 کلو سے بھی کم ہو گیا.
بالکل صحیح کہہ رہے ہیں. اور اس کا ریزن کرامہ صاحب یہ بھی ہے, جیسے ابھی تھوڑی دیر پہلے آپ نے فرمایا कि अब तो जो यूएन की तरफ से जो फूड सप्लाई हो रहा है वहां पर भी इसराइल की जो बर्बरियत है वो उस पर वहां जारी है, वो वहां पर बमबारी कर रहा है।
9000 ट्रक गजा में इमदादी सामान पहुंचाने के लिए गजा की सरहद पर रुके खड़े हैं।
बिल्कुल, उनको
इजाजत नहीं दे रहा कि वो गजा में दाखिल हों और जो भूख और प्यास और अफलास है उसका कुछ इलाज कर सके।
बिल्कुल, 100%।
और अफसोस आमिर मियां ये होता है कि हमारी तारीख में, हमारी आलमी तारीख में दूसरी जंग अजीम के बाद से एक मिसाल मौजूद है कि तुम्हें मालूम है कि जनूबी अफ्रीका में भी इस तरह का इस्तेहसाली निजाम था,
एक्सप्लॉयटेशन का जी,
और वो नस्ली बर्तरी पर
मबनी और वाइट
अपार्थेड को कहा जाता था निजाम। दुनिया ने जनूबी अफ्रीका के सफेद फार्म हुकूमत का मुकात्या करके, उसका महासरा करके, उसके खिलाफ सैंक्शंस लगा के उस निजाम को खत्म होने पर मजबूर किया।
बिल्कुल,
तो यही सब कुछ इसराइल के साथ भी होना चाहिए, लेकिन वो जिनके हाथ में इख्तदार है, वो जिनका असर इसराइल पर चलता है, वो हाथ हिलाने के लिए तैयार नहीं है, वो किसी ऐसी पॉलिसी के हक में नहीं है। देखो, अभी कल ही यूरोपियन यूनियन के 27 अराकीन में से 20 अराकीन ममालिक ने इस बात के हक में करारदाद मंजूर की, और उसके बाद कनाडा, ऑस्ट्रेलिया, न्यूजीलैंड और जापान भी उनमें शामिल हो गए, उस तहरीक में शामिल हो गए, जहां इसराइल की इस नस्ल कुशी की पॉलिसी की मजम्मत की गई है और इसको आलमी अमन के लिए इंतहाई खतरा करार दिया गया है। लेकिन उसकी मुखालफत करने वाले कलीदी ममालिक में कौन थे? जर्मनी और अमरीका।
बिल्कुल,
तो अमरीका वो ताकत है जो इसराइल की पुश्त पनाही करती आई है, और ट्रंप इंतजामिया उस रवैये में, उस पॉलिसी में कोई तब्दीली लाने के लिए
तैयार
हाल आमादा नहीं।
बिल्कुल सही फरमाया करामत साहब, आपने बात की साउथ अफ्रीका की और जो वहां की नस्ल कुशी की जा रही थी उस पर, फिर तमाम जो जाहिर ममालिक ने उस पर जो है वो यूनाइट हुए और उन्होंने इसका जो है बाकायदा हल निकाला। यहां एक सवाल बनता है, आप मुझसे ज्यादा इन चीजों को पढ़ते हैं समझते हैं, क्या वर्ल्ड वॉर टू के बाद वो यूरोपीय ममालिक इंक्लूडिंग जापान, अमरीका, रशिया, वर्ल्ड वॉर टू के बाद ऐसे दुश्मन जो एक दूसरे की शक्ल देखने के काबिल नहीं थे, फिर आने वाले वक्त में वो एक दूसरे के पार्टनर्स बन गए, दोस्त बन गए, उन्होंने एक निजाम को आगे बढ़ाने की बात की, ये मैं मतलब कह लूं कि वाइट कह लें या गोरों का निजाम कह लें, तो क्या ऐसा नहीं हो सकता था कि वर्ल्ड वॉर टू के बाद या अभी 40 सालों में, 50 सालों में ले जाएं, तो क्या मुसलमानों में भी इतनी ताकत नहीं थी कि वो इस तरह का एक निजाम क्रिएट कर लेते, एक यूनाइट हो जाते अगेंस्ट इसके खिलाफ, जब 48 में जब इसराइल ने हमला किया, जब घुस गए और नाजायज कब्जा कर लिया, तो यहां पर भी तो हमारी अपनी कमजोरी नजर आती है, क्योंकि हम साउथ अफ्रीका की तो बात कर लेते हैं, वहां तो सब यूनाइट हो गए, लेकिन क्या यहां हमें यूनाइट नहीं होना चाहिए था कि तमाम नीचे अरब ममालिक हों, जाहिर पाकिस्तान तो आजाद हुआ चले ठीक है, लेकिन आप देखें उस वक्त अरब ममालिक के पास पैसा बहुत था, मादनियत बहुत थी, आज भी बहुत है, और असर उसूख भी था उस वक्त,
बहुत ज्यादा
उस वक्त का इराक, उस वक्त का सऊदी अरब, उस वक्त का लीबिया, ये सारे ऐसे 4-5 कंट्रीज में ले लूं, कुवैत ले लें, कतर, सारा ये निजाम जितना भी है, ये एक पावर में थे, इन्हें चाहिए था कि किसी तरीके से, इन्होंने क्या किया, एक छोटे छोटे हिस्सों में अरब इसराइल वॉर जरूर हुई तो सही, लेकिन जो एक तरीका था कि किसी तरीके से टेबल पे लाके अपनी पावर दिखा के, यहां आपको याद होगा शाह फैसल साहब ने यहां तक भी पाबंदी लगाई थी जब ऑयल एम्बार्गो लगा, हालांकि भुट्टो साहब ने बहुत इस चीज की कोशिश की और इस्लामिक ओआईसी भी हमने देखा कि उनके दौर में जो है वो मुनक़द की गई, लेकिन उसका आपने देखा कि कहीं ना कहीं आउटकम नहीं आया, किस तरीके से उस वक्त के भी लीडरान, मैं इस चक्कर में नहीं जाऊंगा कि भुट्टो साहब को कैसे फांसी दिया, फहद साहब कैसे वहां पर जो है उनको मारा गया है, या यासिर अरफात को देख लें, सदाम को देख लें, कदाफी साहब को देख लें, लेकिन उसके बाद भी जितने लीडरान आए दुनिया भर के जो मुस्लिम अरब ममालिक है, उसमें पाकिस्तान भी आ गया, तुर्किया भी आ गया, इन्होंने इस चीज को क्यों अपनी पावर को यूनाइट नहीं किया ऐसा मुस्लिम। हम ये तो बात करते हैं कि जी इतने अरब आबादी मुसलमानों की है दुनिया में और इतने कंट्रीज मुसलमान के हैं, ओके फाइन, तो क्या हम इसको रखते हुए एक इसराइल के ऊपर या अमेरिका के ऊपर दबाव नहीं डाल सकते थे?
डाल सकते थे, डाल सकते हैं। देखो आमिर मियां, तारीख के तनाजुर में देखो इस मसले को। जब इसराइल को बनाया गया, इसराइल की रियासत कायम हुई है 1948 में
जी,
14 मई 1948 को इसराइल की रियासत का वजूद हुआ था। उस वक्त इस्लामी ममालिक कमजोर थे,
ठीक है,
कमजोर थे, आधे से ज्यादा ममालिक तो कलोनियल
ज़ाहिर सल्तनत उस्मानिया की बात क्या जो बाकियात थी
उस वक्त कमजोर थे, लेकिन 1970 की दहाई
जी, जो ओआईसी की जब हम बात करें,
ओआईसी बनी है 1969 में
जी,
जब यहूदियों ने बैतुल मकदस में घुसने की कोशिश की थी, उस पर रबात में मराकश में इजलास हुआ था इस्लामी ममालिक के सरबराहों का, और वहां ओआईसी की दाग बेल डाली गई थी। आज 54 ममालिक हैं ओआईसी के अराकीन, लेकिन उन 54 ममालिक में से किसी को आज तक ये तौफीक नहीं हुई सिवाय यमन के हूतियों के या ईरान के, कि वो इसराइल की बालादस्ती को चैलेंज कर सके। आमिर मियां, रोना तो यही है, वो जो अल्लामा इकबाल ने शिकवा किया था ना, उन्होंने शिकवे के बाद जवाब शिकवा में उन्होंने ये कहा था कि क्या बड़ी बात थी होते जो मुसलमान भी एक
जी।
तो आज इकबाल के ने एक सदी पहले जो सवाल किया था वही सवाल आज भी मेरे और तुम्हारे जहनों में है कि क्या बड़ी बात थी अगर मुसलमान एक प्लेटफॉर्म पर जमा हो जाएं। आज अरब ममालिक के पास वो हथियार है जिसको एक बार 1973 में सऊदी अरब के फरमारवा मलिक फैसल ने इस्तेमाल किया था
जी,
उस वक्त उन्होंने ऑयल
को एम्बार्गो
लगा दिया था, और उसी के बाद से मगरिब ने अपनी वो हिकमत अमली आगाज की जिसका नतीजा आज हम अपनी आंखों से देख रहे हैं। 1973 में क्या हुआ था, उस वक्त अमरीका के सेक्रेटरी ऑफ स्टेट थे हेनरी किसिंजर, और किसिंजर ने ये कहा था, मुझे याद है, मैं उस वक्त मैनिला में तैनात था, मुझे याद है कि हेनरी किसिंजर ने ये कहा था कि ये अगर एम्बार्गो चलता रहा तो ये तो हमारी मगरबी मईशतों को, हमारी इकोनॉमीज को तबाह कर देगा। उसके बाद से हेनरी किसिंजर ने अपना एक मंसूबा बनाया जो तारीख में हेनरी किसिंजर डॉक्ट्रिन के नाम से जाना जाता है, और उन्होंने ये कहा, उसका लुबे लबाब ये था कि अरब ममालिक को एक एक करके इसराइल के हक में तोड़ना है
जी।
उसका पहला जो हदफ था वो मिस्र था, इसलिए उस वक्त मिस्र अरब दुनिया की सबसे बड़ी ताकत था। मिस्र और इसराइल के सामने के दरमियान 1978 में कैम्प डेविड का मुआहदा हुआ, जब कार्टर साहब सदर थे, जिमी कार्टर सदर थे। उसके बाद फिर इसराइल और मिस्र के सिफारती ताल्लुकात कायम हुए, और वो सिलसिला शुरू हो गया जिसको आज अब्राहमिक एकॉर्ड्स के नाम से जाना जाता है। अब्राहमिक एकॉर्ड्स क्या है, वो यही हेनरी किसिंजर के डॉक्ट्रिन की के एक अमली सूरत है कि अरब ममालिक से और इस्लामी ममालिक से, बल्कि अब तो इस्लामी ममालिक की बात हो रही है, इसराइल के کو کے وجود کو جائز تسلیم کروایا جائے اور اس کی شروعات ٹرمپ کے پہلے دور صدارت میں ہو گئی تھی جب مراکش بحرین اور یو اے ای سے اسرائیل کو تسلیم کروایا گیا. وہ سلسلہ اب بھی پوری شد و مد سے جاری ہے اور کوشش یہ ہو رہی ہے, بلکہ ابھی ہمارے جو فیلڈ مارشل صاحب کو کی آؤ بھگت یہ کی گئی تھی واشنگٹن میں اور ان کو وائٹ ہاؤس میں لنچ کھلایا گیا تھا, تو اس کے متعلق بھی اس کے بعد جیریڈ کروشنر نے جو اس ابراہمک اکارڈ کے بانی مبانی ہیں انہوں نے یہ کہا تھا کہ بہت جلد غیر عرب اسلامی ممالک بھی اسرائیل کے وجود کو تسلیم کر لیں گے اور انہوں نے خاص طور پہ دو اسلامی ممالک کا نام لیا تھا جو اسلامی دنیا کے سب سے اہم ممالک ہیں, انڈونیشیا اور پاکستان. تو وہ مغرب تو اپنی منصوبہ بندی میں کامیاب اور کامران رہا ہے, رونا یہ ہے کہ ہم ایک ہی کلمہ پڑھتے ہوئے, ایک ہی اللہ پر ایمان رکھتے ہوئے, ایک ہی نبی کو اپنا مانتے ہوئے, ایک ہی قرآن پر ایمان رکھتے ہوئے آج تک ملت اسلامیہ ایک مرکز پر جمع نہیں ہو سکی, اور یہ وہ خواب ہے جو شاید ہماری زندگیوں میں پورا نہ ہو.
چلیں سر, انشاءاللہ کہتے ہیں نا کہ امید
دنیا
قائم ہے اور اچھے کی ہی امید رکھنی چاہیے. وہ کہتے ہیں جب ظلم اگتا ہے تو پھر
ظلم ہے
بڑھتا ہے تو پھر مٹ جاتا ہے, تو بس یہ ظلم جو ہے نا وہ زیادہ ٹائم نہیں چلے گا. اور وہ صبح
لیکن دیکھو افسوس یہ ہے کہ عرب ممالک کے پاس وہ ہتھیار ہے
جی
تیل کا
exactly.
جس کو وہ مغربی ممالک خاص طور پہ اسرائیل کے حلیف مغربی ممالک کے خلاف استعمال کر سکتے ہیں. لیکن وہ جو مغرب نے ایک مثال قائم کر دی ہے نا عبرت کا
جی.
عبرت کی مثال قائم کر دی ہے کہ ملک فیصل کو ان کے اپنے ہی بھتیجے کے ہاتھوں 2 برس کے بعد قتل کروا دیا گیا تھا جی. تو وہ جو اس کا جو حیولہ ہے, اس کا جو خوف ہے, وہ عرب ممالک کے سربراہوں کے سر پر منڈلاتا رہتا بلکل. ہے اور کسی کو یہ ہمت نہیں ہوتی, آج تک ہمت نہیں ہوئی کہ وہ اپنے تیل کے ہتھیار کو اسی طرح سے استعمال کر سکے مغربی ممالک کے خلاف جس طرح سے ملک فیصل نے کیا.
بالکل, جو شاہ فیصل نے کیا وہ سب کے سامنے ہی ہے اور ان کا جو ان کو نتیجہ بھگتنا پڑا وہ بھی آپ نے بالکل بھی بیان کیا. لیکن ایک ایز اے مسلمان مسئلہ ہے کہ جتنے بھی حکمران ہیں, خاص کر عرب حکمران کو دیں, لگتا ایسا ہے کہ انہیں لگتا ہے کہ وہ شاید ساری ہی زندگی جو ہے وہ ان کو موت نہیں آنی ہے, یا انہوں نے جو ہے وہ بس تا حیات بس رہنا ہی رہنا ہے, ان کو دنیا سے جانے کا کوئی پلان ہی نہیں ہے.
ضمیر انہیں کا سوتا ہے جن کا اس صداقت پر ایمان نہ ہو کہ مرنے کے بعد حساب
ہوگا بے شک,
اور اس عدالت میں دینا ہے جس میں کسی جعلی گواہ کی سنوائی نہیں,
کوئی نہیں ہوگی,
کوئی
بالکل گواہی تو وہاں آپ کے اپنے اعمال, آپ کے اعضاء آپ کے سامنے کھڑے ہوں گے گواہی دینے
کا پانی ہو جائے گا. عامر میاں, وہاں تو حق ایک طرف ہوگا اور باطل ایک طرف.
بالکل, وہاں مثلا اکثر یہ لوگ مثال دیتے ہیں کہ اللہ کے جو ہے وہ اللہ کے ڈر سے جو ہے نا وہ ڈرو, یعنی اللہ کے قہر سے ڈرو. میرا ماننا یہ ہے کہ اللہ کے انصاف سے ڈرو, کیونکہ وہ اس سے زیادہ خطرناک ہے کہ اللہ کوئی نہ کوئی جو ہے وہ
وہاں کسی کی گواہی کام نہیں آئے گی,
کہیں گواہی کام نہیں آئے گی,
وہاں کسی کی شہادت کام.
ہاں, تو جو اللہ کا انصاف ہے وہ اس سے ہمیں ڈرنا چاہیے, کیونکہ وہاں کچھ نہیں چلنے والا. یہاں تو ہم کہیں کسی کو اپنے سوکھ کے ساتھ, اپنی پاور کے ساتھ, اپنے پیسے کے ساتھ, اپنی طاقت پہ وہ ہم خاموش بھی کرا لیتے ہیں.
افسوس کا مقام یہ ہے عامر میاں, اپنے ملک کی طرف پلٹتے جی ہیں, کہ وہ ملک جسے اسلام کے نام پر قائم کیا گیا تھا, اس میں اسلامی شاعر کی, اسلامی اس قرآن کے احکامات کی جس طرح سے سر عام تذلیل اور توہین ہو رہی ہے اس پر دل خون کے آنسو ہوتا ہے. دیکھو ابھی عید سے پہلے ایک واقعہ ہوا جس کی تفصیل اب سامنے آئی ہے.
جی.
وہ کوئٹہ میں ایک میاں بیوی کو قتل کر دیا
غیرت کے نام پہ جو قتل
اس الزام پر کہ انہوں نے وہ ساتھ رہ رہے تھے بقول
کہ انہوں نے نکاح پہ نکاح کر لیا اس طرح کی باتیں آ رہی ہیں
نکاح نہیں کیا تھا وہ. تو ہمارے ہاں تو ہر شخص اپنے اعمال پر نگاہ نہیں ڈالتا, اپنے گھر کی چوکھٹ کے باہر کوڑا صاف نہیں کرتا, وہ صرف پڑوسی کی فکر میں رہتا ہے.
جی.
خدائی فوجدار بنا ہوا ہے اور ان میاں بیوی کو قتل کیا گیا اور قتل کرنے والا خاتون کو قتل کرنے والا اس کا اپنا بھائی تھا.
جی.
اس کا اپنا بھائی تھا.
بالکل.
تو یہ جو غیرت
کے نام پہ جو یہ بیسیکلی اس روایت کو ختم ہونا چاہیے, مجھے ایسا لگتا ہے کہ یہ اس کی کہیں گنجائش نہیں ہے.
وہ جج جیوری اور ایگزیکیوشنر بھی بنا ہوا ہے, یعنی جج بھی خود ہے, منصف بھی خود ہے, وکیل بھی خود ہے اور جلاد بھی خود ہے.
کرامہ صاحب, یہ وہی معاشرہ ہے نا جو اب بگڑتا جا رہا ہے. ہم خود اس معاشرے کا حصہ ہیں, ہم کہیں اس چیز پر آواز نہیں اٹھاتے. ایون آپ دیکھ لیں یہ ایسی روایتیں ہیں, چاہے آپ بلوچستان یا کوئٹہ کی بات کر لیں, سندھ میں اندر انٹیریئر میں بات کر لیں, خیبر پختونخوا میں بات کر لیں, ایون پنجاب میں بھی. اب سمجھ لیں کہ اتنی ہم اویئرنیس کے باوجود, اتنے تعلیم یافتہ ہونے کے باوجود, اس میں سے کئی ایسے تو ہوں گے جو باقاعدہ پڑھے لکھے بھی ہوتے ہیں, لیکن وہ جب اپنے جرگے میں یا اپنے سرداری نظام میں جاتے ہیں تو وہ اپنی تعلیم, اپنی روایت اس میں اتنا مکس کر دیتے ہیں اور اس چیز کی بالکل وہ کہ قطع نظر کہ وہ اس چیز کو سمجھیں کہ کیا صحیح ہے کیا غلط ہے. اور اس طریقے سے سر عام جو ہے غیرت کے نام پر قتل کر دینا, یہ ایک عام آدمی اگر اس طرح کرنے لگے گا تو یہ معاشرہ کہاں جائے گا؟ پھر تو قاضی ہیں یا دوسرے اور ادارے ہیں, وہ پھر ہم کہاں جائیں گے؟ یہ ایز اے ملک, ایز اے قوم, ہم تو پھر آپس میں ہی لڑتے رہیں گے.
ہاں یہی ہوتا ہے, یہی ہو رہا ہے عامر میاں, یہی تو المیہ ہے کہ ہم آپس میں بٹے ہوئے ہیں اور ایک دوسرے. دیکھو معاشرہ بنتا ہے, وہ مولا علی کا قول ہے, وہ قول ایسا ہے کہ وہ سنہرے حروف سے لکھنے کے قابل ہے.
بالکل.
انہوں نے فرمایا تھا کہ کفر کی
نظام چل سکتا,
کفر کا نظام چل سکتا ہے
لیکن
نا انصافی کا
نظام
نہیں چل سکتا. اور پاکستان میں جو سب سے افسوسناک بات یہ ہے وہ یہی ہے کہ عدل کا نظام ختم ہو چکا ہے.
بے شک.
ہر طاقتور اپنے آپ کو قانون سے بالاتر سمجھتا.
اچھا یہ طاقتور, کرامہ صاحب معذرت آپ کی بات کر رہا ہوں, یہ طاقتور یہ نہیں کہ ہم الیٹ طبقے کی بات کریں, طاقتور ایک محلے میں بھی ہے, ایک گھر میں بھی ہے, بہن بھائیوں میں بھی ہے. ہر وہ شخص جو اپنے آپ کو ذرا سا طاقتور, چاہے وہ ایک محلے کا ہو یا ایک شہر کا ہو یا ایک ملک کا, وہ نا انصافی کے لیے جو ہے وہ بالکل ظلم ڈھا رہا ہے.
یہ لعنت ہے اس جاگیرداری نظام کی جو پاکستان پر آج تک مسلط ہے.
دیکھو
ہونا یہ چاہیے تھا کہ پاکستان جب بنا تھا تو اس کے ساتھ ہم اس جاگیرداری نظام کو بھی لپیٹ کر اس کو دریا برد کر دیتے.
ہونا تو یہ چاہیے تھا
لیکن ہوا اس کے بالکل الٹ.
ہم نے انہیں کو جو ہے وہ پارلیمنٹ میں پہنچا دیا, ہمیں تو اور پاور دے دی.
دیکھو ہوا یہ کہ پاکستان بنانے والے کو قدرت نے خود ہی اٹھا لیا ایک سال کے بعد.
جی.
اس کے بعد جو تاریخ کا مطالعہ کرنا ضروری ہے عامر میاں.
جی.
دیکھو 1946 تک پنجاب پر جس پارٹی کی حکومت تھی وہ یونینسٹ پارٹی تھی. اور وہ یونینسٹ پارٹی کن کی تھی؟ وہ ہندو بنیوں اور مسلمان جاگیرداروں کی جماعت تھی. 1946 تک جو حکومت پنجاب کے سربراہ تھے, جو چیف منسٹر تھے, وہ تھے خضر حیات خان ٹیوانا.
جی.
جو دو جاگیردار کنبوں کی نمائندگی کرتے تھے, پاکستان کے دو سب سے بڑے جاگیردار خاندان ٹیوانا اور حیات. ان کی تاریخ کیا ہے؟ وہ تاریخ تم جانتے ہو؟ جانتے ہو نا کہ وہ انگریز کے لیے سپاہی بھرتی کیا
جی
دو آنے کمیشن پر
ریکروٹمنٹ کمپنی تھی کہہ رہے
ہیں وہ جو
اسی لیے ان کو مذاق آپ
ان کے سرپرست کو انگریز ٹوانا کہہ کے بلاتا تھا تو وہ ٹوانا سے ٹوانا ہو گئے. 1946 میں جب انتخابات ہوئے تو مسلم لیگ نے پنجاب میں کلین سویپ کیا تھا, بالکل اسی طرح کا کلین سویپ جو 1970 کے دسمبر 1970 کے انتخابات میں مشرقی پاکستان میں
عوامی لیگ نے کیا تھا.
اس کے بعد یونینسٹ پارٹی سے مسلمان جاگیردار اپنی پارٹی ترک کر کے مسلم لیگ میں شامل ہونا شروع ہوئے اور قائد اعظم سے صحافیوں نے سوال کیا کہ سر
آپ جاگیرداروں کو
آپ جانتے ہیں کہ ان وہ لوگ جو آج آپ کی پارٹی میں شامل ہو رہے ہیں ان کا ماضی کیا ہے, ان کا ماضی کا کردار کیا ہے؟ اور قائد کا جواب تھا, وہ بھی وہ جواب جو سنہری حروف میں لکھنے جانے کے قابل ہے. انہوں نے کہا میں جانتا ہوں کہ میری جیب میں بہت سے کھوٹے سکے ہیں, لیکن کیا ہوا کہ قائد کی آنکھیں بند ہونے کے بعد انہی کھوٹے سکوں نے پرپرزے نکالنے شروع کیے اور ان کی راہ میں جو سب سے بڑا روڑا تھا قائد ملت لیاقت علی خان, ان کو 16 اکتوبر 1951 کو راولپنڈی کے کمپنی باغ میں, جس کو اب لیاقت باغ کہا جاتا ہے, ان کو ایک افغان کرائے کے قاتل کے ذریعے سے ختم کروا دیا گیا. اس کے بعد وہی کھوٹے سکے جو قائد اعظم کی جیب کے کھوٹے سکے تھے وہ پاکستان کی سیاست پر قابض ہو گئے اور آج تک قابض ہیں.
بالکل صحیح کہہ رہے ہیں آپ, صحیح کہہ رہے ہیں کرامت صاحب. یہ بدقسمتی پاکستان کی صرف یہ رہی, جو میرے بالکل کم علمی, بالکل آپ کے سامنے تو اتنا علم نہیں ہے, لیڈرشپ کرائسس پہلے سے ہی تھا. اگر آپ دیکھیں جب قائد اعظم اور ان کے رفقا جو تحریک چلا رہے تھے اس وقت سے لے کر آزادی تک دیکھیں تو یہ آتے آتے 1947-48 میں, جیسے آپ نے کہا کہ قائد اعظم اب وہ زہر دیا, بیمار تھے, کیا تھے, کیوں نہیں وہ آئی, وہ سب باتیں بیکار, لیکن حقیقت یہ ہے کہ ہمارے پاس لیڈر ٹی بی کے مریض تھے. پھر آپ نے ابھی بتایا 1951 میں جو ہے وہ لیاقت علی خان صاحب کو بھی گولی مار دی گئی, تو لیڈرشپ کرائسس تو ہمارے پاس رہا. ہمارا یہاں صرف جو مجھے لگتا ہے کہ فالٹ یہ رہا کہ ٹھیک ہے دیکھیں مسلم لیگ اس وقت کی مسلم لیگ یہ تو وہ کہتے ہیں نا فصلی بٹیریں تھیں, اڑ کر جو ہیں وہ مسلم لیگ میں آ گئیں پنجاب سے اڑ کر. مسلم لیگ میں بھی اس وقت جب آزادی سے لے کر آزاد ہونے تک, یعنی تحریک سے لے کے آزاد ہونے تک اور اس کے بعد میں کوئی ایسی لیڈر سامنے نہیں آ سکا, چاہے فاطمہ جناح صاحبہ کے ساتھ وہ ایز این عورت جتنا لڑ سکتی تھیں لڑا انہوں نے, پھر اس پر ہم نہیں جائیں گے کہ ان کے ساتھ کیا ہوا, کیسے وہ الیکشن ہاری, لیکن ہم یہ نہیں دیکھ سکتے کہ پاکستان میں لیڈرشپ کا فقدان رہا سم ہاؤ. اسی وجہ کا فائدہ اٹھاتے ہوئے چاہے اس وقت کی اسٹیبلشمنٹ دیکھ لیں یا یہ جو جاگیرداری نظام تھا اس نے اس خلا کو پورا کیا, کیونکہ انہیں معلوم تھا کہ جو قائد اعظم کی اس وقت حالیہ سچویشن ہے ظاہر نظر تو فزیکلی ہر ایک کو آ ہی رہا ہوں گے کہ ٹھیک ہے یہ 4 سال زندہ رہیں گے, چلو بیماری کو ایک طرف کر کے بھی یہ 5 سال رہیں گے, اس سے زیادہ ان کی جو ایج ہے اور جو ان کی طبیعت ہے وہ نہیں رہے گی. پھر جہاں لیاقت علی خان صاحب, اچھا میں لیاقت علی خان صاحب کا جو رول ہے وہ ٹھیک ہے, وہ پہلے وزیر اعظم تو بن گئے اور وہ بہت ساتھی قریبی ساتھیوں میں سے تھے, لیکن ان کے اندر میں نے جتنا ان کو پڑھا ہے ان کے اندر ایک وہ کرزما جو ایک لیڈرشپ والا جو کرزما ہوتا ہے ٹو لیڈ فرام دا فرنٹ, وہ کہیں مجھے پڑھ کر بھی آپ مجھے کریکٹ کر سکتے ہیں, وہ ان کے اندر وہ نہیں تھا, وہ بہت ہی ایک سافٹ اسپوکن, ایک اپنے راہ پہ چلنے والے, ایک میسج کو کنوے کرنے والے یا ایک پاتھ کو فالو کرنے, پاتھ کریٹ کرنے والوں میں شاید مجھے لگتا تھا کہ اس طریقے سے اگریسو یا وہ نہیں تھے.
عامر میاں تمہارا اندازہ بالکل غلط ہے.
ٹھیک
ہے, الٹ ہے. قائد ملت کی میں تو اس وقت بچہ تھا
جی,
لیکن میں نے ان کی جو تقریریں سنی ہیں وہ تو شولا بیان
نہیں, تقریریں ہو سکتی ہوں گی, میں کہہ رہا ہوں جیسے قائد اعظم جیسا لیول جو وہ کہیں اور نہیں تھا.
مسئلہ قیادت کا نہیں تھا, مسئلہ نظام کا تھا.
دیکھیں سر نظام کو چلانے کے لیے قیادت چاہیے ہوگی.
نہیں 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 بھائی, نظام اگر مضبوط ہو تو وہ خود بخود قیادت پیدا کر دیتا ہے. پاکستان کا المیہ یہ ہے, پاکستان کی ٹریجڈی یہ ہے
جی,
کہ آج تک نظام کو مضبوط ہونے نہیں دیا گیا. دیکھو پاکستان نے تمام تر اختلافات کے باوجود 7 سال میں اپنا آئین بنا لیا تھا, جبکہ ہندوستان کے مقابلے پر تو وہ بہت سست رفتاری کا عمل تھا
جی.
اس لیے کہ ہندوستان نے تو اپنا آئین 2 برس میں مکمل کر لیا تھا, بنا لیا تھا. اور اسی یہی وجہ ہے کہ جنوری 1950 میں ہندوستان ایک جمہوریہ بن گیا تھا, جبکہ پاکستان کو جمہوریہ بنتے بنتے 6 برس مزید لگے
جی.
لیکن بہرحال ایک نظام چل رہا تھا, جمہوریت وہ جو کہتے ہیں نا بیبی سٹیپس لے رہی تھی, بچے کی طرح سے قدم
جی.
اٹھا رہی تھی. لے اس جمہوریت کا راستہ مسدود کیا گیا اور وہ جاگیرداروں اور جرنیلوں کی سازش تھی. 1958 میں اکتوبر 7 اکتوبر 1958 کو پاکستان میں پہلا جو مارشل لا لگایا گیا وہ جمہوریت کے بےخونی کے سفر میں پہلا وار تھا. وہ پہلا وار تھا جس نے جمہوریت کا سفر مسدود کیا اور آج تک وہی عمل جاری ہے. آج تک پاکستان میں جمہوریت کی جڑوں کو مضبوط ہونے نہیں دیا گیا اور یہی پاکستان کے تمام مسائل کی جڑ ہے.
تو بات تو وہیں آ گئی نا کرامت صاحب کے, لیڈرشپ کرائسس ہمارے پاس شروع سے ہی رہا.
نہیں نہیں لیڈرشپ کرائسس نہیں تھا, ہمارا بحران اس وجہ سے ہوا کہ غیر جمہوری طاقتوں نے جمہوریت میں اپنا حصہ ڈالا اور جمہوری عمل کو روکا.
بالکل ٹھیک ہے, یہاں بھی تو بات وہی ہو گئی نا کرامت صاحب, میں صرف سمجھنے کی کوشش کر رہا ہوں آپ کے تجربے سے کہ اگر غیر جمہوری قوتوں نے جمہوری قوتوں کو جو ہے وہ سبوتاج کیا تو اس میں کمزوری کس کی؟
نہیں کمزوری اس لیے
کس کی کمزوری, کس لیڈرشپ کی کمزوری ہوئی کہ اس نے وہ کہتے ہیں نا کہ مفاد پرستی میں اور یہ کہنے میں کہ جی میں کرامت صاحب, میں اگزامپل دیتا ہوں, فرض کر لیں میں آپ ایک جمہوری نظام میں ہیں, میں غیر جمہوری نظام میں آپ کو آکوپائی کرنے آ رہا ہوں, تو جو آپ کے لیڈران ہیں وہ کہیں نہ کہیں آپس میں لڑکے کہ جی مجھے جو ہے وہ اقتدار میں جو ہے سپورٹ دے دو تو باقی چاروں کو جو ہے وہ آپ جو ہیں وہ کچھ بھی کر دیں میں آپ کا ساتھ دے دوں گا. تو یہاں بھی تو ایک جمہوری حکومت نے, ایک سیاسی لیڈرشپس نے اسٹارٹنگ فرام پاکستان جب سے آزاد ہوا تو کہیں نہ کہیں اپنی کمزوری تو دکھائی نا.
نہیں نہیں کمزوری نہیں تھی, دیکھو
کیوں نہیں تھی,
پاکستان ایک نیا ملک تھا تو بے شمار مسائل تھے, اس کے باوجود جمہوریت کا سفر جاری تھا. یہ تو جرنیلوں اور بیوروکریسی کی ملی بھگت تھی. تم
ٹھیک ہے
دیکھو نا اس وقت صدر مملکت کون تھا؟
اسکندر مرزا صاحب,
جو بیوروکریٹ تھا وہ سیاستدان نہیں تھا. اور اس نے سازش کس کے ساتھ مل کے کی؟ جنرل ایوب خان کے ساتھ. تو جمہوریت کے خلاف تو ان قوتوں نے جمہوریت کی بےخونی کی اور وہی قوتیں آج تک دیکھو نا, عمران کا زوال کیوں ہوا, عمران کو اقتدار سے کیوں محروم کیا گیا؟ انہی طاقتوں نے جنہوں نے 1958 میں مارشل لا لگایا تھا.
دیکھیں صرف عمران خان کی پھر بات نہ کریں نا, پھر تو بے نظیر صاحبہ بھی بھٹو صاحب سے لے لیں, بھٹو صاحب بھی آئے, انہوں نے بھی جتنی پاور بھٹو صاحب کو ملی, جتنا ووٹ بینک بھٹو صاحب کو ملا, تو کیا وہ بریک تھرو نہیں تھا پاکستانی سیاست کے اندر کہ جمہوریت کے اندر, جہاں وہ ان چیز پورے نظام کو اٹھا کر جو ہے وہ ایک طرف کر دیتے اور اپنے جو ایک جمہوری نظام ہے, جو لیڈرشپ میں کہتا ہوں جو بھٹو صاحب کے اندر تھی, وہ اس کو سرے سے ہی زیرو نہیں کر سکتے تھے؟
سیاست دانوں کی غلطی.
اب
تم نے صحیح بات کی,
تو میں اس وقت بھی یہی لانے کی کوشش کرتا
ہوں. اس وقت کمزور
نہیں, اس وقت نہیں, میں بات اس وقت کی نہیں کر رہا, میں اوور آل بات کر رہا ہوں کہ جو نظام اتنا پل گیا تو اس میں سیاست دان کی کمزوری تو کہیں نہ کہیں رہی نا.
اس میں بھٹو نے اپنے پیروں پر کلہاڑی ماری, भुट्टो को जो पाकिस्तान मिला था वो अगर जमहूरियत उनकी सोच जमहूरी होती, लेकिन जमहूरी नहीं थी, और जमहूरी सोच यूं नहीं थी कि वो भी एक वडेरा
तो कसूर फिर आवाम का हो गया जिन्होंने उनको वोट दिया था, जो ट्रेनें भर भर के लाहौर पूरा भर के उमंड के आ गया था, पंजाब बाहर निकल आया भुट्टो साहब को, क्या उनको जो है वो पीपल्स पार्टी को उस वक्त जो जितवाया गया,
उस वक्त तो भुट्टो जमहूरियत का पासवान बन के अपने आप को आवाम के सामने पेश किया था।
तो अब एक आम आदमी क्या करे,
कायदे आवाम के नारे लगाए जाते थे, आवाम को तो भुट्टो से ये उम्मीद थी कि वो मुल्क में जमहूरियत की नशोनुमा करेगा, जमहूरी निजाम को फरोग देगा। उन्हें ये नहीं मालूम था कि भुट्टो के अंदर जो वडेरा बैठा हुआ था वो भुट्टो डेमोक्रेट पर इस तरह से गालिब आ जाएगा कि उसको इलेक्शन में धांधली करने पर मजबूर करेगा। तो ना भुट्टो की जो भुट्टो, मैंने अपनी किताब में बारिशनसाई में भुट्टो का जो खाका लिखा है, मैंने भुट्टो के खाके की इब्तिदा इस जुमले से की है कि मैंने अपनी जिंदगी में भुट्टो से ज्यादा जहीन इंसान नहीं देखा, लेकिन मैंने अपनी जिंदगी में भुट्टो से ज्यादा मुतकब्बिर और मगरूर इंसान भी नहीं देखा। तो भुट्टो की शख्सियत में जो ये जो तजादात थे, ये जो दो रुखी थी, उसने जमहूरियत को नाकाम,
तो
उसने उनके दौर को नाकाम बनाया और मार्शल लॉ का रास्ता हमवार किया।
तो बात फिर वही आ गई ना कि जब एक लीडरशिप क्राइसिस आ गया, उसके बाद से हमने 90s का टाइम भी देख लिया जहां बेनजीर साहिबा और नवाज शरीफ साहब ने किस तरीके से एक दूसरे को टॉपल किया और किन की पीठ पर चढ़कर आने के लिए टॉपल किया। फिर आगे चलते हैं, मैं इसलिए कह रहा हूं कि मुझे समझने के लिए इतनी आसानी, क्योंकि टाइम हमारे पास कम है, कि मैं ये अब भी समझता हूं कि लीडर हमारे, देखें सियासी कुव्वतों को मौका जरूर मिला, हमेशा मिला, और वो टर्निंग प्वाइंट हो भी सकता था, लेकिन कहीं ना कहीं किस हर सियासतदान, मैं इंक्लूडिंग इमरान खान साहब पर भी अगर मैं आ जाता हूं, उस वक्त भी आप देखें कि अगर उन्होंने हर दफा जब वो आ गए पावर में भी उन्होंने हमेशा यही कहा कि जी मैं जो हूं वो एक साथ पेज पर हूं। जब आप उस वक्त होते हैं इक्तदार में, उस वक्त आपको प्रॉब्लम, अब फर्ज कर ले मैं यहां 770 इदारे में काम कर रहा हूं, मुझे यहां रहते हुए चीजों को सही करने का एक टास्क है, मुझे जो चीज सही नहीं लगेगी मैं आरफा मुजफ्फर साहिबा से विद इन दिस पोजिशन रहते हुए करूंगा, तो वो इस चीज को, अब मैं यहां से बाहर, मुझे निकालने कल को आरफा मुजफ्फर साहिबा कहती हैं आप अब नहीं है यहां से कल से, और मैं बाहर निकल के बातें करूं जी आप तो ये गलत थी, आपने ये गलत किया था, आपने मेरे साथ ये किया था, तो दिस इज नॉट फेयर। मुझे आज रहते हुए जब इमरान खान साहब भी आ गए आखिरी, क्योंकि उन्हीं की हम पीडीएम की फिर, क्योंकि टाइम नहीं वो सबको ही मालूम है, तो क्या इमरान खान साहब वही वाली बात जहां मैं भुट्टो साहब पे लेकर आया था कि वो एक टर्निंग प्वाइंट था जहां भुट्टो साहब ने अपना किसी भी मसाइल के थ्रू, मैं इस पर नहीं जाऊंगा, तो गलत फैसले हो जाते हैं, इंसान है, लेकिन वो लीडरशिप क्राइसिस शो कराया, उन्होंने भी कॉम्प्रोमाइज किया। सेम विद द इमरान खान, इमरान खान जो है वही बात, इंसाफ, हमने थोड़ी देर पहले अपना शो शुरू ही यहीं से किया था कि कुफर का निजाम चल सकता है लेकिन इंसाफ, बेइंसाफी का निजाम नहीं चल सकता। तो तहरीक इंसाफ, इमरान खान साहब आते हैं और वो एक नई रूप फूंक देते हैं, वही हाल होता है जो भुट्टो साहब ने किया था, सेम वही रिसेप्शन इमरान खान के लिए, पूरा मुल्क जो है वो बाहर निकल आता है। लेकिन सर फिर कहीं ना कहीं मुझे ऐसा लगता है मेरी कहीं फेवर किसी के साथ नहीं है, मैं ये बात कर दूं कि मैंने जिंदगी का पहला वोट डाला था ना, पहला वोट जिंदगी का जाकर डाला था, तो वो इसीलिए डाल दिया था कि शायद वहां जो है वो चीजें, वही बात है कि हम भुट्टो के टाइम पर तो हम थे नहीं, तो हमें देखा कि यार ठीक है, मुझे ऐसे कई नौजवानों को लगा होगा कि यार ये एक लीडर सामने आया है जो कि शायद चीजों को चेंज करेगा, लेकिन हुआ क्या, मुझ जैसे एक नौजवान और कई ऐसे नौजवानों के लिए उनके ऊपर क्या गुजरी जो कि 70s में तो थे ही नहीं, वो तो पैदा ही 80s के बाद हुए हैं, वो तो बेनजीर साहिबा और नवाज शरीफ साहब की जो लड़ाई है वो देखते देखते बड़े हो गए।
आमिर मियां, तुम्हारा मौकफ तुम्हारी नस्ल की हद तक ठीक है,
तो नस्ल तो आगे, बल्कि अब तो मुझसे आने वाले लोगों ने चलानी है।
सुन लो ना, भुट्टो तक कयादत का फुकदान नहीं था, भुट्टो के बाद भुट्टो के अमल ने, भुट्टो की हवस इक्तदार ने उस कयादत का बोहरान पैदा किया, और उसके बाद से जिन लोगों का तुम नाम ले रहे हो ये तो मार्शल लॉ की पैदावार है। देखो ना, ये शरीफ खानदान को बनाने वाले कौन थे? वो तो जर्नैल ही थे। हाँ, तो ये तो उस इमरान खान का मामला बिल्कुल
मैं कंपेयर नहीं कर रहा किसी को, मैं ये कह रहा हूँ कि इख्तदार तो मिला ना।
नहीं नहीं, इख्तदार मिला, लेकिन इख्तदार मिला उस वक्त तक मैं अक्सर